आज व्यू 360 में स्टार बैट्समैन फखर जमान पाकिस्तान इंडिया मैच के बारे में क्या कहते हैं।
आप देखेंगे कि पाकिस्तान क्रिकेट टीम जो है वो अब एक नए रूप में ही नजर आएगी।
और अमेरिकी रियासत टेक्सास के शहर डेलस में पाकिस्तान के पहले मैच से कबल पाकिस्तानी क्रिकेट फैंस मैच के लिए क्या तैयारियां कर रहे हैं, देखने के लिए हमारे साथ रहिए।
वेलकम टू व्यू 360, मैं हूं मोहम्मद आतिफ, अस्सलाम वालेकुम। आज का प्रोग्राम मैं आपके लिए लेकर आया हूं रियासत टेक्सास के शहर डेलस के ग्रैंड प्रेरी क्रिकेट स्टेडियम के बाहर से। ये वो स्टेडियम है जहां अमेरिका और कनाडा के दरमियान आईसीसी टी20 वर्ल्ड कप 2024 का पहला मैच खेला गया, जो कि अमेरिका ने 7 विकेट से जीत लिया। इस टूर्नामेंट के मजीद मैचेस भी यहाँ होने हैं, जिसमें अगले मैच में नेदरलैंड्स और नेपाल का मुकाबला होगा और फिर जुमेरात को पाकिस्तानी टीम यूएसए के खिलाफ इसी स्टेडियम में अपना मैच खेलेगी, जिसके लिए यहाँ मौजूद पाकिस्तानी अमेरिकन कम्युनिटी बहुत ही पुरजोश है और वो दोनों टीमों को ही सपोर्ट करना चाहती है। आईसीसी मेन्स टी20 वर्ल्ड कप 2024 की कवरेज हम आपके लिए अपने प्रोग्राम में और वॉइस ऑफ अमेरिका उर्दू सर्विस के सोशल मीडिया प्लेटफॉर्म्स पर लाते रहेंगे। इस मैच के बारे में, जो कि जुमेरात को पाकिस्तान और यूएसए के दरमियान होना है, मैंने यहां मौजूद चंद पाकिस्तानी फैंस से बात की, पहले आपको वो दिखाते हैं।
फैसल किस टीम को सपोर्ट कर रहे हैं?
ऑफ कोर्स पाकिस्तान, दिल दिल पाकिस्तान।
और कौन सा प्लेयर है जो आपको लगता है कि इस मर्तबा रिकॉर्ड ब्रेकिंग इनिंग्स खेलेगा?
वन ऑफ ईदर बाबर और रिजवान।
दोनों में से आपको कौन पसंद है?
बाबर जो है वो, रिजवान जो है वो दिल है और बाबर जो है जान है, तो इट्स हार्ड टू पिक बिटवीन देम, लेकिन ये दोनों ही हैं, इन्हीं दोनों में से कोई एक करेगा इंशाल्लाह।
टेक्सास में वर्ल्ड कप हो रहा है, कैसा लग रहा है आपको?
बहुत अच्छा लग रहा है। फॉर अस इट्स लाइक क्रिकेट कमिंग होम। यूएस में क्रिकेट आ रही है, व्हाट एल्स कैन वी आस्क फॉर? अमेजिंग अमेजिंग, हम तो बस इंतजार कर रहे थे, अल्हम्दुलिल्लाह क्रिकेट इज हियर।
बॉलर कौन सा आपके ख्याल में अच्छी परफॉर्मेंस देगा?
मैंने यहाँ पे जो ग्रैंड प्रेरी का स्टेडियम है वहाँ पे मैंने खेला है, तो यहाँ पे तो थोड़ी विकेट थोड़ी तेज है, मगर वेस्ट इंडीज में स्पिनर, तो अब्राल जो इनको नया स्पिनर आया इनके साथ जो यंग, ही इज गोना बी देयर की बॉलर।
पाकिस्तानी टीम से क्या तवक्को आते हैं?
डेफिनेटली पॉजिटिव के इस दफा जीतेंगे और जीत के जाएंगे यहाँ से। फर्स्ट टाइम यूएस आ रहे हैं और टी20 का फर्स्ट टाइम यहाँ पे हो रहा है वर्ल्ड कप, तो डेफिनेटली जीत के जाएंगे यहाँ से।
कैसा लग रहा है टी20 वर्ल्ड कप यूएस में हो रहा है?
वी आर एक्साइटेड अबाउट इट, हम तो बस इंतजार कर रहे हैं कि हम जाएं उस स्टेडियम में जाके मैच वगैरह देखें यहाँ पे पाकिस्तान का।
अमेरिका में आईसीसी मेंस टी20 वर्ल्ड कप का इनेकाद खुद से एक बड़ी खबर है। अमेरिका में क्रिकेट खेलने वाले ज्यादातर इमिग्रेंट्स हैं, जो कि ज्यादातर साउथ एशियन ही हैं। अमेरिका में क्रिकेट की फैसिलिटीज भी कम है, लेकिन क्या ये इतना बड़ा जो इवेंट यहाँ हो रहा है उसके इनेकाद से क्रिकेट अमेरिका में डेवलप हो पाएगी, ये जानने के लिए हमारी साथी आयजा इरफान ने कुछ एक्सपर्ट से बात की।
क्रिकेट वो खेल नहीं जिसका जिक्र बतौर अमरीकी खेल किया जाता हो। इसके बावजूद अमरीका में आईसीसी का सबसे बड़ा तारीखी टी20 वर्ल्ड कप मुनाकिद किया जा रहा है, जिसमें वर्ल्ड कप की तारीख की सबसे ज्यादा टीमें यानी 20 के करीब टीमें हिस्सा ले रही हैं। अमरीका में खूब क्रिकेट होती है, अलबत्ता यहाँ क्रिकेट खेलने वालों में तारकीन वतन कम्यूनिटीज नुमाया नजर आती है।
अमेरिका में कई दहाइयों से क्रिकेट के फरोग में तारकीन वतन की कम्युनिटीज की बहुत ज्यादा शमूलियत रही है, खास तौर पर इंडिया, पाकिस्तान और कैरेबियन ममालिक। इंडिया और पाकिस्तान का बड़ा किरदार रहा है, जहां वो एडमिनिस्ट्रेटर, रजाकार, स्पॉन्सर और सरमायाकारों के तौर पर शामिल होते हैं। इंफ्रास्ट्रक्चर की तामीर, खेल की तरवीज और तकरीबात के इनेकाद के लिहाज से बहुत ज्यादा सरमायाकारी की गई है, इसलिए क्रिकेट इतनी तरक्की कर चुकी है।
So that's why the cricket is actually grown this much.
मौजूदा अमरीकी क्रिकेट बोर्ड, जिसे यूएसए क्रिकेट कहा जाता है, 2018 से आईसीसी का मेंबर है और इसकी छतरी तले अमरीकी मर्दों और खवातीन की नेशनल और अंडर 19 टीम्स मौजूद हैं, जिन्होंने कई आलमी मुकाबलों में हिस्सा लिया। लेकिन इसके बावजूद इस खेल में मुकामी अमरीकियों की दिलचस्पी बहुत कम नजर आती है और यही पहलू अमरीका की मेन्स क्रिकेट टीम की फॉर्मेशन में भी नुमाया है, जो इस साल क्रिकेट वर्ल्ड कप खेलने जा रही है।
आज की यूएसए की टीम अगर देखें तो इसके कप्तान है पटेल, इसके मेन जो बॉलर हैं जिन्होंने लास्ट मैच में अच्छा किया, अली खान कोरे एंडरसन है वो न्यूजीलैंड से हैं। तो अमेरिका में क्रिकेट अभी तक जब से हो रही है, जब से इसने पेस गेन किया तकरीबन 10-15 सालों में, इसमें लोकल की इन्वॉल्वमेंट ना होने के बराबर
है।
खासतौर पर मर्दों की तरफ से ज्यादातर तारिकीन वतन खिलाड़ी हैं, लेकिन खवातीन की टीम में ज्यादातर अमरीकी नजाद है और हमारी अंडर 19 टीमें आप जानते हैं तकरीबन 100% अमरीकी पैदा होने वाले बच्चे हैं।
अगरचे इमिग्रेंट्स की इस खेल से मोहब्बत ने इस खेल को अमेरिका में खूब तरक्की दी, मगर मुकामी अमेरिकी कम्युनिटी इस जानिब रागिब क्यों नहीं नजर आती?
ज्यादातर जो क्रिकेट खेली जा रही है उसमें एक्सपेट्रिएट्स हैं, बाहर से आए हुए मुल्कों के लोग हैं, वो पार्ट टाइम क्रिकेटर्स हैं, दे आर नॉट प्रोफेशनल क्रिकेटर्स। उन्हें जब भी वक्त मिलता है, खासतौर से सैटरडे और संडेज को, तो मैचेस खेलते हैं। मेरा ख्याल है जब तक यहाँ ग्रास रूट लेवल पर, स्कूल और कॉलेज लेवल पर क्रिकेट नहीं आएगी, यहाँ पर क्रिकेट उस तरह पॉपुलर नहीं हो पाएगी जिस तरह सारी दुनिया में है।
मुल्क में क्रिकेट हो तो रही है मगर नहायत छोटे पैमाने पर, खेल के ज्यादातर मैदान भी आलमी मायार के नहीं। ऐसे में ICC के यहाँ क्रिकेट वर्ल्ड कप के मैचेस कराने के बारे में क्रिकेट कम्युनिटी में मुतजाद राय पाई जाती है।
क्रिकेट इस खत्ते में बढ़ रही है और खास तौर पर इसे क्रिकेट के लिए अगली बड़ी मंडी के तौर पर देखा जा रहा है। इसलिए ये बहुत जरूरी है कि हम ऐसे इवेंट्स की मेजबानी करें ताकि आगाही पैदा हो, नौजवानों को इस खेल को अपनाने की तरगीब दी जाए।
यहाँ अभी वो इंफ्रास्ट्रक्चर मौजूद नहीं है। दो स्टेडियम्स हैं, डेलस का नया स्टेडियम है बिल्कुल, फोर्ट लॉडरडेल का जो स्टेडियम है वो बहुत छोटा है, और न्यूयॉर्क में जो है वो मेकशिफ्ट अरेंजमेंट किया गया है। मेकशिफ्ट अरेंजमेंट में और खासतौर से ड्रॉप इन पिच के साथ मैच खेलना बहुत खतरनाक है दोनों टीमों के लिए जो वहां पर खेलेंगी, और खासतौर से पाकिस्तान और भारत का जो क्रूशल मैच, सबसे अहम मैच वहां खेला जाएगा, मैं समझता हूँ उस मैच के साथ भी बहुत बड़ी ज्यादती है।
इस मार्केट को वर्ल्ड कप से ये मिलेगा कि बहुत पैसा कमाने का एक नया वेन्यू खुल गया, और यहाँ पर मार्केट इतनी बड़ी है कि न्यूयॉर्क में होने वाला जो मुकाबला है पाकिस्तान और भारत का, उसके जो टिकट की प्राइस है वो आप देख लीजिए कितनी स्टैगरिंग है। तो ये इच्छो उसके अमेरिकन मार्केट में दम है, और अमेरिकन मार्केट में इतना दम है कि आप इतने पैसे बना सकते हैं।
मार्केट में दम तो है, टिकटें महंगी हैं मगर धड़ाधड़ बिक रही हैं, बल्कि कई गुना कीमतों पर रीसेल हो रही हैं। बड़े बड़े स्टेडियम्स में वॉच पार्टीज मुनक्किद हो रही हैं, गोया क्रिकेट फीवर ऑन है, और होस्ट कंट्री होने की वजह से अमरीकी टीम भी सबकी नजर में है।
हमें टीम की अच्छी कारकर्दगी की उम्मीद है ताकि हम वर्ल्ड कप में अपना असर छोड़ें। उम्मीद है कि कुछ सरप्राइजेस भी होंगे, क्योंकि जब अमेरिका की बात आती है तो बाकी दुनिया को पता नहीं इस मुल्क में कितना टैलेंट है।
टीमें, खिलाड़ी और इनके फैंस एक नए क्रिकेट वेन्यू पर खुशी का इजहार कर रहे हैं। हर टीम चाहेगी कि अमरीकी क्रिकेट के शायकीन के सामने अपना एक तासुर कायम कर जाए। देखते हैं कौन कितना कामयाब होता है। सो स्टे ट्यून्ड। आयज़ा इरफान, वॉइस ऑफ अमेरिका, न्यूयॉर्क।
अमेरिका की नेशनल क्रिकेट टीम में कुछ पाकिस्तानी निजात प्लेयर्स तो हैं ही, लेकिन एक इंटरेस्टिंग बात यह है कि इस मर्तबा अमेरिकी टीम जो किट पहनकर ये टूर्नामेंट खेल रही है वो एक पाकिस्तानी कंपनी ने स्पॉन्सर की है। ये सब कुछ कैसे हुआ, कैसे अमेरिकी टीम की किट पाकिस्तान से स्पॉन्सर हुई और पाकिस्तान में बनी, हमारे साथी नवीद नसीम की रिपोर्ट देखिए।
पाकिस्तान के लिए, मेरे लिए, हम सब के लिए, हम सब पाकिस्तान के बहुत एजाज की बात है कि USA जैसी कंट्री जो कि फर्स्ट टाइम ICC के इतने बड़े इवेंट में हिस्सा ले रही है और उसकी क्लोथिंग जो है वो पाकिस्तान से बन के जा रही है। सोनिल जो है ना वो एक ICC के साथ रजिस्टर्ड कंपनी है क्लोथिंग मैन्युफैक्चरिंग में और क्रिकेट इक्विपमेंट में। हम ये बिजनेस तकरीबन 18 साल से कर रहे हैं। मैं खुद भी कैरेबियन में रहा हूँ, कैरेबियन सिटीजन भी हूँ, ब्रिटिश सिटीजन भी हूँ। तो जब मैं कैरेबियन में था तो मैंने एक स्पोर्ट्स बिजनेस शुरू किया। वहीं से मुझे ICC से इसकी लाइसेंस मिला, ICC के साथ मैं रजिस्टर्ड हुआ। कैरेबियन में इस वक्त वेस्ट इंडीज़ तो मदर कंपनी है, उसके नीचे 6 रीजनल बोर्ड हैं, जिसमें से 4 बोर्ड की जितनी भी क्लोथिंग है पिछले 10-15 साल से हम बना रहे हैं, क्योंकि वेरी क्लोज टू अमेरिका। तो वहाँ पे हमारे एक दोस्त हैं विनोद मामचंद, वहाँ पे ट्रिनिडैड में स्पोर्ट्स जर्नलिस्ट हैं, तो उन्होंने मुझे फ़ोन किया कि यार USA को क्लोथिंग स्पॉन्सर चाहिए। तो मैंने उसे कहा कि यू हैव अ ओपन हैंड, आप इसको कर लो। तो इस वक्त इस तरह फिर हमारे USA के प्रेसिडेंट विनोद से हमारी बात हुई, हमारे एग्रीमेंट्स टर्म वगैरह तय हुए, तो हमने उनके साथ 2 साल का कॉन्ट्रैक्ट किया हुआ है। हम उनके क्लोथिंग स्पॉन्सर्स हैं। इन रिटर्न यूएसए में जितना भी क्रिकेट हो रहा है ना अंडर यूएसए क्रिकेट बोर्ड, उसमें जो बॉल यूज हो रहा है वो भी पाकिस्तान के लिए फख्र की बात है, वो बॉल भी पाकिस्तान में बन रहा है। जितने भी हब्स हैं यूएसए बोर्ड के अंदर, चाहे वो वाशिंगटन डीसी है, चाहे वो शिकागो है, या चाहे वो एलनोर है, जितने भी हब हैं, वो जो भी यूएसए के साथ अफिलिएट हैं उन सारों को बच्चों से लेके अडल्ट तक हम फ्री क्लोथिंग दे रहे हैं। उसके बदले में हमसे वो बॉल ले रहे हैं, हम पाकिस्तान में ज़र मुबादला लेके आ रहे हैं, यूएसए से लेके आ रहे हैं, ये जितने भी इंग्लैंड से लेके आ रहे हैं, वेस्ट इंडीज से लेके आ रहे हैं, जो कि पाकिस्तान की इकोनॉमी को बहुत हेल्प कर रहा है। उसके बाद हमारा फ्यूचर प्लान है, ऑब्वियसली आवर एम इज पीसीबी, पाकिस्तान क्रिकेट बोर्ड, क्योंकि पाकिस्तान में हम मैन्युफैक्चरर हैं और हमारे लिए बड़ी फख्र की बात होगी कि हमारे अपने मुल्क की टीम के लिए भी क्लोथिंग हम बनाएं, दूसरे मुल्क की टीमों के लिए हम बना रहे हैं। फिर उसके बाद हमारा एम जिम्बाब्वे की तरफ है, हमारा एम साउथ अफ्रीका की तरफ है, तो ऑब्वियसली विद इन नेक्स्ट कपल ऑफ ईयर्स वी गोइंग टू एक्सटेंड इट अ लिटिल मोर बिग।
पाकिस्तानी क्रिकेट टीम के मिडिल ऑर्डर बैट्समैन आजम खान अमेरिकन और वेस्ट इंडियन पिचेस पर खेलने का तजुर्बा रखते हैं। हमारे साथी अवैस तौहीद ने उनसे बात की और पूछा कि उन्हें अमेरिकन और वेस्ट इंडियन पिचेस पर किस किस्म के खेल की तवक्को है।
वर्ल्ड कप ऐसे दो मुल्कों में के जहां से एक कंडीशंस के हिसाब से पाकिस्तान प्लेयर्स काफी वाकिफ हैं, बिकॉज सेम वैसी कंडीशंस पाकिस्तान में भी होती हैं, थोड़ी बहुत थोड़े टर्निंग ट्रैक्स होते हैं, थोड़े स्लो भी होते हैं। अगर आप कराची में देखें ज्यादा क्रिकेट वो इस तरह होती है, बाकी अमेरिका में जरा नया एक्सपीरियंस होगा, लेकिन देखते हैं इंशाल्लाह अच्छा होगा।
एक तो आपने विक्टर बताई कि स्लो और टर्निंग विकेट्स होंगी और सिमिलर टू व्हाट यू हैव इन पाकिस्तान, वेस्ट इंडीज का जो आप बात कर रहे थे, अमेरिका के अंदर जो जिन्होंने पिचेस तैयार किए हैं शायद वो ऑस्ट्रेलिया और न्यूजीलैंड वगैरह से हैं, तो आपको लगता है कि बाउंसी विकेट एक्सपेक्ट कर रहे हैं एक, और उसके साथ ही कि अमेरिका के अंदर आपका खेलने का तजुर्बा है, लगता है कि वर्ल्ड कप से अमेरिका के अंदर एक प्रोमोट होगा ये गेम ऑफ क्रिकेट जो एक बेसबॉल और बास्केटबॉल की का मुल्क जाना जाता है आपके ख्याल में?
वेस्ट इंडीज में मैं काफी क्रिकेट खेला हूँ पिछले 3-4 सालों से, तो आई थिंक थोड़ी पिचेस चेंज भी हुई हैं। मैं सिर्फ ये नहीं कह रहा हूँ सिर्फ स्लो पिचेस होती हैं, अगर आप सेंट लूसिया जाएं आई थिंक वन ऑफ द बेस्ट बैटिंग विकेट्स है वो वेस्ट इंडीज में, अगर आप ग्रेनाडा जाएं या एंटीगा जाएं वहां भी बहुत अच्छी बेहतरीन बैटिंग विकेट, ट्रिनिडाड में काफी अच्छी बैटिंग विकेट्स होती है। हाँ, लेकिन एक गयाना एक जगह है वेस्ट इंडीज में जहाँ आई थिंक मेरे ख्याल से सेमीफाइनल आर टेकिंग प्लेस इन गयाना आई बिलीव, तो वहां पे थोड़ी टर्निंग विकेट्स होती हैं, थोड़ी ट्रिकी होती हैं, लेकिन हम लोग सीपीएल में कुछ मैचेस ऐसे भी खेल लेंगे गयाना में जहाँ हमने 200 प्लस रन भी किए हैं, तो आई थिंक काफी मिक्स होता है यहाँ पे वेस्ट इंडीज के अंदर। लेकिन जहां तक यूएसए की बात की आपने, जी मैंने सुना है कि एडिलेड या फिर सिडनी से कोई पिचेस आ रही हैं फॉर द वर्ल्ड कप, तो हो सकता है शायद बाउंस हो, लेकिन एडिलेड अगर एडिलेड से या फिर सिडनी से आ रही हैं तो आई थिंक दे आर द बेस्ट बैटिंग विकेट्स इन ऑस्ट्रेलिया जहां पे सबसे ज्यादा रन हुए हैं। अगर आप देखें एबी डिविलियर्स के 150 जो उन्होंने वर्ल्ड कप में किए थे वो दैट वाज इन सिडनी, और मतलब एडिलेड में आई थिंक काफी अच्छी बैटिंग विकेट्स होती हैं, क्योंकि सरफराज भाई से मैंने पूछा तो वो हम लोग यहाँ भी लीड्स में तो उनकी एडिलेड में आई थिंक सेंचुरी है ना वर्ल्ड कप, तो आई थिंक अच्छी होंगी बैटिंग पिचेस। बाकी जहां तक स्पोर्ट्स प्रमोशन की बात है अमेरिका में, आई थिंक वो तभी हो सकता है जब ये चीज स्कूल में सिखाई जाए या स्कूल क्रिकेट सिखाई जाए।
पाकिस्तान इंडिया के मैच को लेके आपके लिए और पाकिस्तान टीम जो इस वक्त मौजूदा टीम है जो आ रही है वर्ल्ड कप में, उसमें किस तरह के एक सेंटिमेंट्स हैं?
आई थिंक सर ऑनेस्टली मैं हमेशा से कहता हूँ कि वर्ल्ड कप इज नॉट इंडिया वर्सेस पाकिस्तान, वर्ल्ड कप इज लाइक अबाउट एवरी सिंगल टीम, आपको हर टीम के खिलाफ प्लानिंग करनी होती है, काफी चीजें देखनी होती है। बात है इंडिया इज अ गुड टीम, सो इज पाकिस्तान, इफ यू सीन द T20 फॉर्मेट आई थिंक पाकिस्तान हैज बीन मोर डोमिनेंट इन द पास्ट फ्यू इयर्स स्पेशली इन द वर्ल्ड कप्स। अगर आप देखें 2021 का वर्ल्ड कप हम लोग सेमीफाइनल, लाइक वी वर डोमिनेटिंग द होल टूर्नामेंट, बट सेमीफाइनल ऐसा क्लच गेम था जिसमें हम लोग आई थिंक हार गए हम वो मैच, फिर Then you go to the 2022 World Cup. I think we played the finals against the best team in the world. So I think काफी अच्छा होगा अगर हम टीम बाय टीम इस वर्ल्ड कप को लेके चले ना बनिस्बत ये सोचे कि हम एक मैच खेलने के लिए जा रहे हैं और हमें वो ही जीतना है. Our main goal is to win the World Cup. Inshallah, inshallah. तो कोशिश पूरी होगी इस पे. माशाल्लाह टीम काफी अच्छी तरह से जेल है तो कोशिश करेंगे कि इंशाल्लाह वहां पे जाए अच्छी क्रिकेट खेले.
आजम इतनी आपने लीग क्रिकेट खेली है हर जगह पे इतने पिछले 5-6 बरसों के बरस में, ये बताइएगा कि अगर आपसे जाहिर बात है कि आप, मुझे लगता है कि आप कीनली ऑब्जर्व भी करते हैं जिस तरह आप रिकॉर्ड वगैरह बता रहे हैं, तो एक होता है ना कि बहुत ही क्रिकेट के कीनली फॉलो करते हैं आप, वो भी कर रहे हैं खेलने के अलावा. आपको इस वक्त जो T20 फॉर्मेट के अंदर या वैसे अगर पूछा जाए कि 3-4 बेस्ट बॉलर जो आपको लगते हो वो कौन से लगते हैं, यानी कि आपकी बैटिंग के लिए सूटेबल नहीं वैसे 3-4 जो
जो लगते हो? आई थिंक देखें काफी अच्छे अच्छे बॉलर हैं दुनिया में, सही है. और मेरे पर्सनली फेवरेट जो हैं, आई थिंक मुझे नसीम शाह बहुत ज्यादा पसंद है, सही है. नसीम शाह आई थिंक ही इज वन द मोस्ट स्किलफुल बॉलर इन पाकिस्तान. और आई थिंक बॉलिंग अगर आप देखी जाए दुनिया भर में तो आई थिंक पाकिस्तान क्रिकेट की काफी इसमें काफी चर्चे होते हैं पाकिस्तान क्रिकेट के बारे में कि फास्ट बॉलिंग जो है या बॉलर्स जो है वो आई थिंक शाहीन शाह अफरीदी, मोहम्मद आमिर, नसीम शाह.
अमेरिका जो मुल्क है ख्वाबों का, अपने ख्वाबों को हकीकत बनाने वालों का.
We're introducing iPhone.
अपनी इजाद से दुनिया बदलने वालों का.
This is definitely a new approach.
तहकीक, तजुर्बात और टेक्नोलॉजी से हम सबको नई राह दिखाने वालों का. कुछ कर गुजरने का जज्बा लिए अपने कल रोशन बनाने वालों का. ऐसे ही ड्रीमर्स और अचीवर्स की कहानियां देखिए U360 में आज न्यूज पर.
पाकिस्तानी क्रिकेट टीम के टॉप ऑर्डर बैट्समैन फखर जमान को डिस्ट्रक्टिव बैट्समैन कहा जाता है. फखर जमान दुनिया की बेहतरीन टीम के तेज से तेज तरीन बॉलर को न सिर्फ ग्राउंड बल्कि कभी कभार स्टेडियम से बाहर छक्के मारने की सलाहियत रखते हैं. फखर जमान ने हमारे साथी अवैस तौहीद को बताया कि पाकिस्तानी टीम इस वक्त एग्रेसिव क्रिकेट खेल रही है और वो ये टूर्नामेंट जीतने की मुकम्मल सलाहियत रखती है. हमारे साथी अवैस तौहीद ने फखर जमान से पाकिस्तान और इंडिया के मैच के बारे में भी सवाल किए. आइए देखते हैं उन्होंने क्या कहा.
हम सबके लिए एक तरह की ही तैयारी करेंगे और हम कोशिश करेंगे तीनों मैच जीतें. ये है बिल्कुल कि पाकिस्तान इंडिया का मैच जब भी होता है तो लोग बहुत पसंद करते हैं, उसकी व्यूअरशिप बहुत होती है, मीडिया पे बहुत ज्यादा हाइप मिलती है, प्लेयरों के माइंड में भी होता है और उस मैच में जो परफॉर्म करता है तो वो उसको स्टार्डम भी बहुत ज्यादा मिलती है. बिल्कुल ये चीजें हमारे माइंड में है, लेकिन वर्ल्ड कप बड़ा इवेंट है और इसमें राउंड के तीनों मैच हमारे लिए एक तरह ही इम्पोर्टेंट होंगे. और ये मैं कह सकता हूँ कि क्योंकि मैं काफी ज्यादा मैच इसका हिस्सा रहा हूँ, मुझे यकीन है कि अमेरिका के लोग जब वो फैन फॉलोइंग देखेगी क्रिकेट की तो वो लोग, उन लोगों को भी ये जरूर उनके माइंड में होगा कि यार क्रिकेट भी कोई गेम है.
अच्छा, आपने बात की पाकिस्तान इंडिया के मैच में जो भी परफॉर्म करता है, चाहे इंडिया का चाहे पाकिस्तान का कोई भी प्लेयर, वो फिर स्टार बन जाता है. स्टारडम की बात की और आपसे बेहतर कौन जानता होगा, 2017 की चैंपियंस ट्रॉफी फाइनल और बुमराह की बॉल पे धोनी के हाथों कैच आउट होना और फिर नो बॉल होना, और नो बॉल से कितनी आपकी क्रिकेट की जिंदगी जो है वो बदल गई. अच्छी तरह याद होगा आपको वो मैच जिसमें आपने सेंचुरी की नो बॉल के बाद. फिर
ये बात मैंने इसीलिए बोली कि मेरे साथ ये हो चुका है तो उस एक अभी मैंने मेरे 10 और 100 भी है, मतलब मेरे 11 वनडे में हंड्रेड्स हैं, लेकिन लोग उसी को ही याद करते हैं. हालांकि वो मैंने 114 किए थे और काफी ज्यादा मैचेस में मैंने उससे ज्यादा किए, 140, 50, 190, 200 भी किया है, लेकिन लोग उसको याद नहीं रखते. तो इसीलिए मैंने बोला कि बिल्कुल उस मैच में जो परफॉर्म करता है लोग उसको बहुत याद रखते हैं और बिल्कुल वो मैच मेरे लिए मानी भी रखती है और बहुत मतलब उस मैच की वजह से वाकई मतलब पहली दफा मेरा पहला शो था तो लोगों ने पहचाना भी और उसने मुझे बहुत हेल्प मिली आगे.
ये मुझे बताइए कि इस वक्त जो कैंप है पाकिस्तान कैंप, उसके अंदर अमेरिका में जो होने वाला वर्ल्ड कप है उसके लिए तैयारियां कैसी हैं?
बहुत जबरदस्त तैयारी है. नहीं, तैयारियां तो आप किसी भी लेवल पे खेलते हैं तो आपकी तैयारियां होती है, लेकिन इतना मैं आपको बता दूं कि जो एज ए टीम हमारा माइंडसेट है, वो माइंडसेट अभी तक मैंने नहीं देखा था। मतलब मैं 8-9 साल से मैं खेल रहा हूँ इंटरनेशनल क्रिकेट, तो मेरे ख्याल में जो एज ए टीम जो हमारा एक माइंडसेट बना है उसकी मुझे बहुत ज़्यादा खुशी है। और मुझे देखिए, क्रिकेट ऐसी गेम है, इस पर आप जो है ना बड़े बोल नहीं बोल सकते, लेकिन मैं ये कहना चाहता हूँ कि जो हमारा एक माइंडसेट बना है एज ए टीम, वो आप देखेंगे कि पाकिस्तान क्रिकेट टीम जो है वो आपको एक नए रूप में ही नजर आएगी।
ये बताइए फखर जमान साहब, जाहिर बात है कि खैबर पख्तूनख्वा की गलियों सड़कों पर खेलकर आप इतना नाम कमाया आपने दुनिया के अंदर, तो जाहिर बात है कि बहुत सारे वहां से क्रिकेटर्स आ रहे हैं, शाहीन अफरीदी हैं, रिजवान हैं, उससे पहले यासर शाह थे, नसीम शाह हैं धीर के, और बहुत सारे खिलाड़ी वहां से आ रहे हैं। आप ये बताइए कि आपसे ये सवाल पूछने का, जो आपकी जाती जिंदगी है उसका सवाल पूछने का मकसद ये है कि जो लाखों क्रिकेटर्स ऐसे इलाकों के अंदर खेलते हैं उनके लिए एक मोटिवेशनल भी ये पहलू होता है। आप ये बताइए किस तरह का आपका इब्तदाई सफर क्या था, कहाँ पे मर्दान वगैरह की गलियों सड़कों पे खेलते थे, किस तरह टेप बॉल वगैरह से किस तरह शुरू किया?
जिस इलाके से मैं हूँ तो वहाँ पे ग्राउंड वगैरह इस तरह है नहीं, तो हम लोग वही गलियों में और खेतों वगैरह में खेलते रहते थे, फिर स्कूल की टीम से खेले। लेकिन लकीली जब मैं 16 साल का था मैट्रिक के बाद मैंने ज्वाइन की, तो वहाँ पे मैंने फिर प्रॉपर क्रिकेट शुरू की, और फिर वहाँ पे जो कोच थे उन्होंने देखा, फिर आगे स्टेप बाय स्टेप जो है वो मैं अंडर 19 करा। हालांकि मैं हूँ बेसिकली मर्दान से हूँ, लेकिन मैं अंडर 19 क्रिकेट, अंडर 23, फर्स्ट क्लास, T20, वनडे सारा जो है वो मैं शुरू में कराची से ही खेला हूँ, तो मेरे लिए जो है वो जरिया नेवी और कराची ही बनी थी।
नेवी में आपने पहले मुलाजमत करनी पड़ी, जाहिर बात है मुश्किल हालात सबको सामना होता है, फिर आपने वो उसको खैराबाद का, फिर आप ने फुल टाइम क्रिकेट शुरू की। कौन से ऐसे खिलाड़ी थे उस वक्त जो इंटरनेशनल क्रिकेटर जिन्होंने आपकी रहनुमाई की, आपको गाइडेंस दी उस वक्त?
मेरे दोस्त थे, मतलब लाल कुमार, इलियास नेवी के थे, असद खान था, नियाजी था, फिर जो हमारे कोच थे मतलब सर नाजिम, उन्होंने मुझे एक मैच में देखा और उन्होंने कहा कि यार आप कहीं खेले हुए, मैंने बोला स्कूल लेवल पे खेला हूँ, तो उन्होंने बोला कि नहीं कल के बाद जो है ना आपने हमारे साथ ट्रेनिंग करनी है, तो उन्होंने फिर मुझे आगे जोन 6 में भेजा, फिर वहां पे कराची से मैं खेला, फिर उन्होंने ही नेवी से मुझे निकाल के दोबारा नेवी में ही क्रिकेटर लिया, भर्ती किया। तो वो लोग थे, मेरे ख्याल में किसी भी इंटरनेशनल क्रिकेटर ने जो है वो कोई हेल्प नहीं की मेरी उस टाइम पे, और जब आपका नाम बनता है तो फिर तो आपको मतलब लोग आते हैं, मतलब आपके साथ फिर टीम मेट्स भी होते हैं और आपको मशवरे भी अच्छे देते हैं, मतलब जो आप जो उनका एक्सपीरियंस होता है वो आपके साथ शेयर करते हैं। लेकिन जो मैं जिस टाइम की बता रहा हूँ कि पाकिस्तान ए तक खेलने के लिए जो है वो जो मेरे जो रूम मेट्स थे नेवी में और जो हमारे कोच थे, तो उन्होंने जितनी हेल्प की है तो वो मैं नहीं बोल सकता।
तो व्यूअर्स, ये था हमारा आज का शो, उम्मीद है आपको हमारा प्रोग्राम पसंद आया होगा। आईसीसी मेंस T20 वर्ल्ड कप की मजीद कवरेज के लिए आप हमारे टेलीविजन शो View 360 को देखते रहिए और वॉइस ऑफ अमेरिका की उर्दू सर्विस के सोशल मीडिया प्लेटफॉर्म्स यानी फेसबुक, इंस्टाग्राम, ट्विटर को भी फॉलो करते रहिए। हम आपके लिए यहां होने वाले मैचेस और वेस्ट इंडीज में होने वाले मैचेस की मजीद कवरेज इन तमाम प्लेटफॉर्म्स पर लाते रहेंगे। आज के प्रोग्राम से मोहम्मद आतिफ को इजाजत दीजिए, अपना ख्याल रखिएगा, खुदा हाफिज।
بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو د کڑکېچ پښيبو کې زمون خوبونه امیدونه او د غره سباوند لپاره زمون ارزوګانې آزادی میڈیا تا اړتیا لري په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي، مونږ نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو. د وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لارې خلاصولی شئ. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پاڼه وګورئ. د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او دا غا اپ ډاونلوډ کړئ. په دویم پړاو د آی اګری تھنې کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنې کی کاږي او په دریم پړاو کې بیا د اوکی تھنې کی یا پټن کی کاږي له کنیکټ کېدو وروسته تاسو د ریوې پاڼه پرانیزئ او د خپلې خوښې خپرونې وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپلې خوښې ټول پروګرامونه، ریپورټونه او لیکنې ولولئ او وګورئ.
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه هاغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو. مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ په باور بیلو. د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند د پاره زموږ ارزوګانی آزادې میډیا ته اړتیا لري. په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو د پاره خلک د خطر سره مخامخ کوي، مونږ نړۍ سره یو ځای کوو او رښتیا سره پیوست کوو. په وایس اف امریکا کې مونږ تاسو ته پوره عکس درخایو.
تاسو د ډي بي ویب پاڼه په خپل موبایلونو کې د ان ټي ایچ لینک اپ د لارې خلاصولی شئ. د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پاڼه وګورئ.
د ان ټي ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور باندې او که له تاسو سره اندروید فون وي نو تاسو ګوګل ستور باندې له هغه وروسته لټون کی ان ټي ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ. په دویم پړاو د آی اګری تھنې کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنې کی کاږي او په دریم پړاو کې بیا د اوکی تھنې کی یا پټن کی کاږي له کنیکټ کېدو وروسته تاسو د ډي وی پاڼه پرانیزئ او د خپلې خوښې خپرونې وګورئ او له هغه ځایه تاسو کولی شئ چې د خپلې خوښې ټول پروګرامونه، ریپورټونه او لیکنې ولولئ او وګورئ.
سرخط چند خبر و گزارش های برنامه روایت امروز. صندوق بچه ملل متحد برای کودکان یا یونیسف می گوید سیلاب های ویرانگر یک تهدید فوری و مداوم برای کودکان در افغانستان است و خواستار افزایش سرمایه گذاری جهان برای کاهش تاثیرات ناشی از این سیلاب ها و مقابله با پیامدهای تغییر اقلیم در این کشور شده است. یک نهاد حقوق بشری موسوم به مرکز جهانی مسئولیت حفاظت با نشر گزارش گفته است که مردم افغانستان با نقض سیستماتیک حقوق بشر توسط مقامات طالبان مواجه هستند. و جان بولیتن مشاور پیشین امنیت ملی قصر سفید میگوید که از نشست سوم دوحه که قرار است به تاریخ 30 ماه جاری در مورد افغانستان در قطر برگزار شود نباید انتظار مثبت داشت.
بیننده ها و شنونده های گرامی برنامه روایت امروز سلام تقدیم میکنم. فوزی احسان هستم و در برنامه روایت امروز میزبانتان میباشم. البته در برنامه روایت امروز در رابطه با دو موضوع با مهمان برنامه راحله کویر فعال حقوق بشر که با ما خواهند بود تا لحظات دیگر صحبت خواهیم کرد. البته در رابطه با تقاضای صندوق بچه ملل متحد، تقاضای کمک البته بودجه اضافی برای تغییر اقلیم و مقابله با اثرات سیلاب ها در افغانستان صحبت خواهیم کرد و همچنان در رابطه با اظهارات جان بولیتن مشاور پیشین امنیت ملی قصر سفید که گفته از کنفرانس دوحه نباید انتظار بیشتری داشت. روی موضوعات البته صحبت میکنیم با مهمان برنامه، اما قبل از اینکه با مهمان برنامه بحث شروع کنیم توجهتان به چند خبر از افغانستان جلب میکنم. جنرال فرانک مکنزی فرمانده پیشین قوای مرکزی مسلح امریکا البته میگوید که توافقنامه دوحه بدترین اشتباه مذاکراتی امریکا بود. این جنرال بازنشسته امریکایی که در جریان ماموریت شاهد امضای توافقنامه دوحه بین امریکا و طالبان و همچنان فروپاشی نظام جمهوریت بود، در مصاحبه با شبکه خبری CBS گفت که هم دونالد ترامپ و هم جو بایدن به جای اینکه مفاد توافقنامه دوحه را تطبیق کنند و طالبان را به عملی کردن تعهداتشان وادارند، با این توافقنامه به حیث جدول زمانی خروج نظامیان امریکایی از افغانستان نگریستند. این فرمانده ارشد پیشین اردوی امریکا همچنان توافقنامه دوحه را یک میکانیزم عملیاتی برای فروپاشی نظام جمهوریت خواند. صندوق بچه ملل متحد برای کودکان یا یونیسف با توجه به خطرهای ناشی از سیلاب‌های اخیر در افغانستان خواستار افزایش سرمایه‌گذاری برای آمادگی این کشور در برابر حوادث طبیعی و تاب‌آوری در برابر اثرات تغییرات اقلیمی شده است. این اداره ملل متحد گفته که سیلاب‌ها یک تهدید فوری و مداوم برای کودکان افغان است و سیلاب‌های اخیر هشدار جدی در مورد آسیب‌های ناشی از تغییرات اقلیمی در آینده است. یونیسف روز دوشنبه 3 جون با نشر گزارشی گفت که ده ها هزار کودک در سیلاب‌های اخیر در افغانستان و ویژه در ولایات بغلان، بدخشان و غور متاثر شدند. بر اساس گزارش یونیسف آب و هوای شدید اخیر در افغانستان همه نشان دهنده تشدید بحران است. یک نهاد حقوق بشری موسوم به مرکز جهانی مسئولیت حفاظت با نشر گزارشی گفته است که مردم افغانستان با نقض سیستماتیک حقوق بشر توسط مقامات طالبان مواجه هستند. بر اساس این گزارش که به تازگی نشر شده، سایر گروه‌های افراطی مسلح نیز همچنان به تهدید غیر نظامیان در افغانستان ادامه می‌دهند. بر اساس این گزارش، از زمان حاکمیت دوباره طالبان بر افغانستان در آگوست سال 2021 به این سو، این گروه و سایر گروه‌های مسلح همچون شاخه خراسان دولت اسلامی داعش به نقض گسترده و سیستماتیک حقوق بشر در افغانستان ادامه دادند. و وزارت صحت عامه حکومت طالبان از راه اندازی کمپاین ملی واکسین پولیو برای همکاری نهادهای بین المللی در سراسر افغانستان خبر داده است. این وزارت امروز دوشنبه 3 جون با نشر اعلامیه گفت که این دومین کمپاین سراسری پولیو در سال روانه میلادی در افغانستان است. شنونده های گرامی و بیننده های محترم، طوری که در آغاز برنامه گفتم، البته با مهمان برنامه در رابطه با تقاضای صندوق بچه ملل متحد برای بودجه بیشتر به خاطر مقابله با بحران اقلیمی در افغانستان صحبت میکنیم. اما قبل از او، در حالی که صندوق بچه ملل متحد برای کودکان یا یونیسف با توجه به خطرهای ناشی از سیلاب های اخیر در افغانستان خواستار افزایش سرمایه گذاری برای آمادگی این کشور در برابر حوادث طبیعی و تاب آوری در برابر اثرات اقلیمی شده است، کارشناسان امور میگن که اطفال بیشتر در معرض خطر قرار دارند و خصوص در معرض امراض. شرح گزارش در این مورد از همکارم نجیبه خلیل را میشنویم. باز میریم با مهمان برنامه صحبت میکنیم.
اداره یونیسف ملل متحد امروز دوشنبه با نشر گزارش گفت که ده ها هزار کودک در سیلاب‌های اخیر افغانستان به ویژه در ولایات بغلان، بدخشان و غور متاثر شدند. با گفته متخصصین امور، این کودکان بر علاوه از دست دادن اعضای خانوادهشان به قحطی، گرسنگی و ابتلا به امراض مواجه هستند.
دمابین از یا اطفالی هستند که یا خانه‌هایشان ویران شدن یا از فامیل جدا شدن یا خدای نخواسته جدا خواهد شدن. از نگاه صحی این اطفال بیشتر در معرض بیماری های ناشی از سیل مانند سال، بیماری های پوستی و غیره روبرو هستند. چیز که ما باید نگران باشن، اکثریت اعضای فامیل از دست دادن. ملل متحد میگه که 30% از این کودکان شاید با مشکلات گرسنگی روبرو شوند.
بر اساس گزارش یونیسف، آب و هوای شدید اخیر در افغانستان همه نشانه های تشدید بحران اقلیمی را دارد و مسئولین یونیسف در افغانستان خواهان افزایش سرمایه گذاری جامعه بین المللی شده است. رئیس یونیسف در افغانستان جامعه بین المللی را به تلاش ها و سرمایه گذاری در افغانستان ترغیب می کند و می گوید که یونیسف و جامعه بشری باید خود را برای یک واقعیت جدید از فجایع مرتبط با آب و هوا آماده کنند. از جانب دیگر، سید عبدالباسط رحمانی، پژوهشگر آب و محیط زیست، عدم آگاهی مردم و نبود ساختار پاسخگو را از جمله دلایل می‌داند که منجر به خطرات جانی می‌گردد.
سیلاب‌ها و زلزله‌ها در سال‌های گذشته تلفات و تبعات بسیار فراوانی داشته که بیشترین قربانی‌های این حوادث خانم‌ها بودند، اطفال بودند و بالا بودن آسیب پذیری، پایین بودن تاب‌آوری، نبود آگاهی مردم، نبود ایمنی، نبود دانش مردمی و نبود ساختار پاسخگو در افغانستان، اینها همه از جمله دلایل بسیار مهمی هست که طیف‌های مختلف جامعه به ویژه اطفال ما در معرض حوادث طبیعی به خصوص سیلاب‌ها قرار دارند. سیلاب‌های بغلان، سیلاب‌های غور.
با توجه به تأثیرات این سیلاب‌ها، برنامه جهانی غذای سازمان ملل متحد از جامعه جهانی خواستار کمک شده و میگوید برای کمک به خانواده‌های سیلاب زده و در بخش معیشت و سرپا نگه داشتن سیلاب زدگان به 7 ماه آینده به 14.5 میلیون دلار نیاز موجود است. جاری شدن سیلاب‌های ناشی از باران‌های شدید در شمار از ولایات شمالی و غربی افغانستان نه تنها به مردم تلفات وارد کرده، بلکه هزاران خانه را تخریب کرده و محصولات زراعتی را از بین برده است. با این حال، سازمان ملل متحد گفته است که وضعیت در مناطق سیل زده در سطح پایین قحطی قرار دارد. نجیبه خلیل، تلویزیون آشنا، صدای آمریکا، واشنگتن.
اکنون راحله کویر، فعال حقوق بشر، امرای ما هستن و با بانو راحله کویر صحبت میکنیم که کمک های اول خواست. سلام به شما بانو کویر.
سلام به شما خانم احسان عزیز، تشکر بسیار زیاد و سلام و احترامات خدا به تمام شنوندگان و بینندگان تقدیم میکنم.
ممنون شما و تشکر از حضورتان. شما گزارش همکار مرا شنیدین در رابطه با سیلاب ها و تقاضای ملل متحد بر سرمایه گذاری بیشتر. اول خوب بگوین چقدر شما از کمک هایی که بر سیلاب زده ها در افغانستان شده راضی هستین؟ کمک ها چقدر قناعت بخش بوده، به خصوص از طرف سازمان ها و نهادهای بین المللی؟
خب کمک ها در کمک هایی که به افغانستان صورت میگیره از طریق نهادهای بین المللی به صورت نسبی مناسب است، ولی جوابگوی همه مشکلات مردم نیست. ما با مردم زیاد در تماس هستم و توسط مهاجرین افغانستان که مقیم کشورهای مختلف هستند و همچنان دیاسپورای مردم افغانستان که در امریکا و اروپا هستند کمک های نقدی جمع آوری شده و از طریق سازمان های اجتماعی به مردم رسانده میشه و من شکایت های زیاد را از مردم میشنوم که کمک ها توسط نهادهای بین‌المللی به موقع نیست، برای همه مردم نیست، کافی نیست. متاسفانه که در توزیع این کمک ها تمایز امتیازات وجود داره از لحاظ مردم. متاسفانه این مشکلات در افغانستان است و این شکایت ها را زیاد میشیم. اما این که چرا کمک ها اهمیت داره برای اطفال در افغانستان، دو موضوع رو ما میخواییم که یادآوری بکنم.
برای
که اطفال همیشه به عنوان یک گروه آسیب پذیر باید در اولویت قرار بگیرن، به خاطر از این آسیب پذیر هستن که طفلا در سن نرسیدن که بتانن از لحاظ فیزیکی در مقابل فاجعه هایی که وارد میشه، مصائبی که وارد میشه، سیلاب، زلزله، جنگ و انواع مختلف آفات طبیعی و غیر طبیعی، مقاومت بدنشان پایین است و به زودی اونا مریض میشن در مقابل گرسنگی، تشنگی و میکروب ها مقاومت کافی ندارن و به زودی از بین میرن. ولی متاسفانه این موضوع هم در فرهنگ افغانستان و هم برای کسایی که در رهبری و سیاست در افغانستان هستن و اما حاکمیت بدست دارن زیاد قابل درک نبوده و نیست، که متاسفانه خود مردم افغانستان و سیاسیون افغانستان طفلای افغانستان به عنوان یک ارزش اساسی نیروی انسانی و آینده‌ساز در نظر نمیگیرن. موضوع دوم که چرا طفلا مهم است که در اولویت قرار بگیرن و بیشتر بر اونا توجه شوی است که همه طور که ما میگیم که طفل آینده ساز هستن، اینا نیروی انسانی هستن که بعدا با یک نیروی جوان و نیروی مثمر جامعه تبدیل میشه که اینا چرخه های مختلف اقتصادی، اجتماعی و تولیدی جامعه را در دست میگیرن، چه از لحاظ اقتصادی یا چه از لحاظ علمی و پژوهشی و تحقیقاتی، ابتکارات، ابداعات، اختراعات و همچنان از لحاظ رهبری و از لحاظ مسائل سیاسی، از لحاظ رشد اجتماعی.
بانو کویر ببخشین صحبتتان خطا کردم، با معذرت. با معذرت، با در نظر داشتی که طفلا و البته سرمایه های آینده افغانستان از طوری که توضیح دادین، خب چه راه وجود داره؟ کمک ها و نیازمندی های اولیه همی کودکان چی است و چه راه وجود داره که کمک ها برسه به خانواده های همی کودک ها؟ طوری که شما قبلا اشاره کردین، انتقاد داشتین که کمک ها به جای درست نمیرسه به افراد و خانواده های مستعد. خب چه راه وجود داره و اولین نیازمندی کودک ها چیست؟
در خب این کمک ها را ما میتونیم به چند دسته تقسیم بکنیم که هر کدامش در جای خود مهم است. یکی کمک های اضطراری و عاجل است که در وقتی که یک فاجعه یا مصیبت وارد میشه، مثل که آل سیلاب واقع شده، این کمک ها برسن. مثلا کمک های غذایی، مثلا سرپناه، کمک های صحی و همچنان داروها و دوا و خدمات صحی که بتانه طفلا را کمک بکنن. موضوع این کمک ها هم از لحاظ سرپناه، هم از لحاظ غذا، آشامیدنی صحی و همچنان کمک های داروی بسیار زیاد در مواقع عاجل و اضطراری ضرورت است. دوم، موضوع کمک ها در میان مدت است که در میان مدت باید کارهای شود که زمینه را برای توسعه مردم از لحاظ اقتصادی فراهم بسازه، خانواده ها و اطفال از لحاظ آگاهی دهی و از لحاظ اقتصادی و از لحاظ بهداشتی کمک شوند. و دیگر موضوعات دراز مدت است. در دراز مدت باید تمام عواملی که سبب فاجعه میشن، سبب یک مصیبت میشن، مثلا سیلاب، مثلا زلزله یا حادثه دیگر، باید او ارزیابی شود و مطابق با اون عامل باید تدابیر گرفته شود. در مسئله سیلاب ها یکی از عواملی که ذکر شده و وجود داره مسئله تغییرات اقلیمی در جهان است. شما حتما شاهد از این موضوع هستین و همیشه گفته شده که جهان به طرف گرم شدن پیش میره و متاسفانه با امو صنعت و تکنولوژی را که امروز انسان ها در کشورهای پیشرفته استفاده می کنن، متاسفانه با نبود یک مدیریت سالم در کشورهای فقیر و یا در حال جنگ مثل افغانستان، بیشترین ضرر از بابت اقلیم اونا متحمل میشن و افغانستان باید یک توجه خاص به تغییرات اقلیمی داشته باشه که خب بتونه دراز مدت از این فاجعه ها جلوگیری شو و باید روی این کار سرمایه گذاری شو.
خب طوری که شما هم خواستار سرمایه گذاری دراز مدت و میان مدت هستین به خاطر رسیدگی به مشکلات، خصوصا دخیل شدن خانواده ها در این کمک ها، خب یونیسف هم خواستار سرمایه گذاری بیشتر به خاطر مقابله با تغییرات اقلیمی و رسیدگی به تاثیرات از او خصوصا بر کودکان شده. شما چه فکر میکنین اگر کمک های صورت بگیره و کمک هایی که تا حالا شده چقدر خوب مدیریت شده، چقدر به نظرتان تانسته به افراد مستعد برسه؟
خب یک وقت است که کمک های اضطراری است که این کمک ها متاسفانه تا جایی که ما با مردم در تماس هستم، نه تنها در این مسئله سیلاب، در تمام حوادث دیگه به صورت درست مدیریت نمیشه و متاسفانه نفوذ قدرت های محلی او را میتونه بیشتر به حساب نفع گروهی و قومی و منطقوی چی کنه یک امتیاز و تبعیض به وجود بیاره و نتونه که کل مردم به صورت برابر و عادلانه از اون مستفید شون. یک مثال است، ولی در درازمدت وقتی که برای کارهای توسعه کار میشه به خصوص در عرصه اقلیم، در این هم البته باید توجه شود که متاسفانه در جامعه افغانستان این مسائل وجود داره، ولی به صورت کلی اگر در یک منطقه کمک شاید منطقه نشه، بازم محلاتی که نمیتونن به خاطر تغییرات اقلیمی یا توسعه اجتماعی و اقتصادی کمک های مناسب یا برنامه های مناسب دریافت بکنن، این با ضررش به کل جامعه افغانستان میرسه.
بله بله بانو کاویر، البته وقت کوتاه است، به قسمت دوم برنامه کمتر وقت مانده، فقط کوتاه اگر بگوین شما خواستار چگونه یک میکانیزمی هستین به خاطر که اگر کمک های شده و بعد از این میشه در افغانستان مؤثر باشه، طوری که سرمایه گذاری ها دقیقا و جایای به کار برده شوه که اوجا نیاز است، چی میکانیزمی یا مثلا چی راهی وجود داره؟ شما خواستار از هستین که مؤسسات بین المللی خود نظارت کنن و تطبیق کنن این برنامه را و پلان گذاری کنند، اگر کوتاه بگوین.
دقیقا نهادهای بین المللی باید به صورت مستقیم بر مثلا نظارت داشته باشند و در ترکیب این نهادهای کسایی که از طریق بین المللی هم نظارت دارن، یک هیئت مؤثر باید وجود داشته باشه که اونا بتانن نظارت بکنن و در این حال از خود مردم محل و به صورت یعنی در چند کاتگوری باید این قرار بگیره که هم در سطح ملی افغانستان و هم در سطح محلی باید مردم خودش در این پروسه شریک باشن و برعلاوه ای که نظارت بین المللی وجود داره.
بسیار تشکر میکنیم از شما بانو کویر، با ما باشین، البته صحبت های دیگه هم باقی مانده که سوالاتی از شما دارم، اما قبل از این میریم به یک وقفه کوتاه و پس به شما برمیگردیم.
آمریکا یکی از کشورهایی که میزبان فرهنگ‌ها، ملیت‌ها، سنت‌ها و ارزش‌های متنوع و بسیار مختلف از سراسر جهان است. زندگی در آمریکا و مهاجرت به اینجا مانند سایر کشورها سختی‌ها و لذت‌های خود را دارد. برخی افراد با تلاش و با استفاده از فرصت‌ها می‌توانند به رویاهای خود برسند و برخی‌ها با مشکلات روبرو می‌شوند. زندگی در امریکا هر جمعه از ساعت 6 الا 6:30 بعد از ظهر به وقت افغانستان.
و در این قسمت برنامه جان بولتن مشاور پیشین امنیت ملی قصر سفید گفته که از نشست سوم دوحه که قرار است به تاریخ 3 ماه جاری در مورد افغانستان در قطر برگزار شود نباید انتظار مثبت داشت. در این حال بانوان افغانستان میگویند که انتظار دارند در این نشست در رابطه به رفع محدودیت ها و موانعی که طالبان بر کار، آموزش و زندگی زنان در افغانستان وضع کردند تصامیم اتخاذ شود. البته در این رابطه همکارم نجیبه خلیل با آقای بولتن مصاحبه دارد که در نخست او را در رابطه به کنفرانس دوحه نظر شگفته.
من انتظار ندارم در کنفرانس سوم دوحه اتفاقات مثبت رخ دهد. فکر میکنم که طالبان به گونه آشکار از این فرصت برای به دست آوردن مشروعیت استفاده میکنند که در حال حاضر ندارند و سزاوار آن نیز نیستند، زیرا آنان موارد توافقنامه خروج ایالات متحده و ناتو از افغانستان را زیر پا گذاشته اند. با این حال من از آنچه از مسکو میشنوم با نشان هایی که مقدمات برای تصمیم ولادیمیر پوتین جهت خارج ساختن طالبان از لیست سازمان‌های تروریستی بین المللی ارائه می شود ناراحت هستم. هنگامی که این گام در روسیه برداشته شد، آنگاه روسیه طبق قوانین خود می تواند که چگونه طالبان را به عنوان یک حکومت مشروع به رسمیت بشناسد و به تعقیب آن من از به رسمیت شناختن طالبان از جانب چین تعجب نمی کنم. اینها گام هایی است که راه را به سوی خواسته های طالبان باز می کند و آنان از آن با دیگر کشورهای منطقه استفاده می کنند. متاسفانه برخی از کشورهای اروپایی سعی در به رسمیت شناختن بیشتر توسط سایر اعضای سازمان ملل متحد دارند. بنابراین بسیار مهم است که ایالات متحده به صراحت بگوید ما چنین اقداماتی را برای مشروعیت بخشیدن به طالبان انجام نمی دهیم. ما آنان را به عنوان حکومت افغانستان به رسمیت نمی شناسیم. طالبان واضح ساختند که آنان یک رژیم سرکش و بی‌قانون هستند. همان طوری که آخرین باری که در قدرت بودند و صحبت کردن با آنان واقعاً چیز را حل نمی کند.
آیا امکان دارند که روسیه به طور یک جانبه طالبان به رسمیت بشناسد؟
فکر می کنم مسائل وجود دارد که ممکن است انگیزه برای روزها باشد. اول بدیهی است که موقعیت آنها در افغانستان چگونه می تواند باشد. از موارد مانند میدان هوایی بگرام، ذخایر معدنی که می توان از آنان بهره برداری کرد. چینی ها آشکاراً به همین موضوع علاقمند هستند، اما روزها به دلایل مختلف علاقه خاصی دارند. حمله تروریستی اخیر در مسکو توسط تروریست های داعش انجام شد که احتمالا در افغانستان مستقر هستند. بنابراین از آنجایی که در حال حاضر طالبان و داعش در مخالفت با هم قرار دارند، روسها ممکن است در تلاش‌های خود برای تعقیب داعش یا افرادی که مسئول حمله تروریستی مسکو هستند امتیازات ببینند و طالبان ممکن است بگویند ما به شما کمک خواهیم کرد، اما ما نیاز داریم که ما را به رسمیت بشناسید. این بدیهی است که برای روسیه و همچنین ایران، جایی که داعش نیز حمله تروریستی را انجام داده، نگران کننده است. اما طالبان احتمالاً از این به عنوان اهرم فشار استفاده می کنند و من می بینم که از همین روش برای کشورهای اروپایی نیز استفاده می شود.
بانو کویر با ما هستین در خط؟ سلام دوباره اگر هستین و صدای ما را دارین.
بله.
خوب است که شما را داریم هنوز هم. شما البته مصاحبه مشاور پیشین امنیت ملی قصر سفید شنیدین. او گفت که از کنفرانس دوحه کدام انتظار مثبت نداره. البته در این حال بانوان افغانستان میگن که انتظار دارن در نشست دوحه در رابطه با محدودیت ها و موانعی که طالبا بر کار، آموزش و زندگی زنان وضع کردن تصامیم گرفته شود. انتظار شما از این کنفرانس چیست؟
خب در قدم اول انتظار که از کنفرانس ما هم زیاد انتظار قابل ملاحظه ندارم. البته این رو باید بگویم که این کنفرانس یک بخش از طرح ملل متحد است که در ماه نوامبر توسط شورای امنیت ملل متحد اعلان شد و یک ارزیابی در مورد افغانستان صورت گرفته بود. در اونجا یک تعداد اولویت ها شناسایی شد و بعدا یک طرح برای بیرون رفت افغانستان از این وضعیت در او پیشنهاد شده و از او بعد یک سلسله مذاکرات و فعالیت ها توسط با مدیریت ملل متحد صورت گرفته و این مذاکرات و جلسه ای که در دوحه هم قرار است در آخر جون برگزار شود یک بخش اون از موتر هست و این یک پروسه بسیار دوامدار است. معلوم نیست که چه مدت دیگه طول می کشه، ولی ملل متحد برای تصمیم است که بتانه این پروسه ولو به صورت بسیار آهسته هم پیش بره بالاخره به یک نتیجه برسن.
شما فکر میکنید؟
منتها در مورد جلسه دوحه آنچه را که در میدیا و رسانه ها گفته شده است، این جلسه که در پیش رو است در آخر جون روی سه محور بیشتر صحبت خواهد شد. یکی موضوعات بحران موجود بشری در افغانستان، مشکلات اقتصادی و همچنان چالش های توسعه در افغانستان. خب ای بس است. آله ای که مثلا توقع زنان در اینجا چیگونه برآورده شود یا حکومت طالبان به رسمیت شناخته میشن، شما اگر در طرح ملل متحد دقت بکنین در اونجا مشکلاتی که شناسایی شده در چهار یا پنج دسته مهم تقسیم شده، از جمله مسئله وضعیت حقوق بشری و شمول وضعیت زنان، وضعیت گروه های قومی با شهران داشته و اقلیت های مذهبی. مسئله دومی که در اونجا است مسئله مبارزه با تروریسم با مواد مخدر و همچنان امنیت منطقه است. مسئله سوم موضوعات اقتصادی بشر دوستانه و انکشافی است. مسئله چهارم حکومت فراگیر و همه شمول حاکمیت قانون است و مسئله دیگر نمایندگی های سیاسی و تاثیرات آن در اولویت های منطقه و بین المللی است. و در اونجا به صورت واضح ذکر شده که فعلا یک تعامل نسبی در افغانستان وجود داره به خاطر مشکلات منطقه و مشکلات آن، ولی این تعامل ادامه از این تعامل به ضرر افغانستان.
بله. تشکر بانو کویر، بسیار وقت ما کم مانده، یک سوال دیگه هم از شما دارم. البته سوال زیاد بود اما فقط یک سوال می فکر میکنم که باز هم نمیتونم از شما سوالا رو مطرح کنم. همکارم میگه که وقت نمانده، اما فکر میکنین که طالبا کوشش میکنن به رسمیت شناخته شوند در این جلسه؟ کوتاه یک چند ثانیه اگه بگوین. بله بانو کویر، فکر میکنیم تماس شما رو هم در این آخرین لحظات از دست دادیم.
خب ما چی شما را میشنوم، صحبت شما را دارم. هدف می است که در این طرح گفته شده، ولی یک خود از خود شرایط دارد. طالبا به رسمیت شناخته میشه که افغانستان مثلا زنان.
بانو کویر بسیار تشکر میکنه، متاسفانه وقت برنامه یاری نمیکنه، سوالا زیاد بود. باز هم تشکر میکنم از بانو کویر که با ما بودند در برنامه و همچنان از همه بیننده ها و شنونده های برنامه روایت امروز. برنامه های بعدی رادیو آشنا صدای آمریکا و همچنان تلویزیون ادامه داره. بیننده برنامه صدای شما باشه.
تصویر واقعی از رویدادها در افغانستان و جهان از استودیوهای ما در واشنگتن.
اینا روز به اسم
احمد سیرجیا هست.
من محمد احمدی هستم.
من سهر ازمی هستم.
نجیب خلیل هستم.
بحث های مهم کانگرس و تازه ترین خبرهای انتخاباتی امریکا،
جلسات قصر سفید، تصامیم و سفرهای رئیس جمهور ایالات متحده،
موضع گیری ها و پیام های دیپلماتیک وزارت خارجه و تحرکات نظامی وزارت دفاع امریکا،
نظر بر زندگی در امریکا و بررسی وضعیت مهاجرین در این کشور، خبرها و گزارش ها از انکشافات طبی و تکنولوژی.
صدای امریکا به حیث منبع موثق و جامع خبرها، فراتر از سرخطها همه پهلوهای مسائل را تطبیق و واکاوی می کند.
ما از مقامات حکومتی سوال می پرسیم، با دیپلمات‌ها و کارشناسان مسائل مصاحبه می کنیم و صدای مردم عام افغانستان را بازتاب می دهیم.
صدای امریکا.